नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनावमा ठूला तीन दलबीच प्रतिस्पर्धा, 40 वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले 14, कांग्रेस 13 र माओवादी केन्द्र 11 ठाउँमा विजयी।
मतगणना छिटो गर्न भन्दै केही ठाउँमा मत गन्ने ठाउँ थपियो तर यही गतिमा गणना भइरहे परिणामका लागि महिनौ कुर्नुपर्ने।
मतगणना सकिएका ठाउँमा विजय जुलुस र हर्षोल्लास शुरू, विजयी उम्मेद्वार योजना बनाउँदै पराजित हार्नुको कारण खोज्दै।
कुन कुन ठाउँमा ढल छैन त्यो ढलको काम पूरा गर्छु, अनि के कुन कुन ठाउँमा बाटो छैन पिच छैन पिचको कुराहरू अगाडि बढाएर यो टिन्टको कुराहरूलाई म हरियाली बनाउँछु।
सन् 2015 10 लाख भन्दा बढी किशोर किशोरीको दुर्घटनामा ज्यान गयो, विश्वका 10% किशोर किशोरी दुर्घटनामा ज्यान जाने गरेको एक अध्ययनको निष्कर्ष।
र आईपीएल क्रिकेटको पहिलो प्ले अफमा मुम्बई र पुणे खेल्दै टस हारेको पुणेले पहिले ब्याटिङ गर्ने।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पहिलो चरणमा स्थानीय तहको चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच कड़ा प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म 40 वटा स्थानीय तहको परिणाम घोषणा भएकोमा एमाले 14, कांग्रेसले 13 र माओवादी केन्द्रले 11 वटा तहमा विजय हासिल गरेका छन्। दुईजना स्वतन्त्र उम्मेद्वारले गाउँपालिकाको अध्यक्षका रूपमा चुनाव जितेका छन्। डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा तेम्बा गुरूङ र मुस्ताङको दोलोमे गाउँपालिकाको प्रमुखमा राजु विष्ट स्वतन्त्र उम्मेद्वारका रूपमा विजयी हुनुभएको हो। हाम्रा सहकर्मीहरूका अनुसार मतगणना भइरहेका विभिन्न ठाउँहरूमा मध्ये एमाले 60 भन्दा बढ़ी, कांग्रेसले 50 भन्दा बढ़ी र माओवादी केन्द्रले 30 भन्दा बढ़ी ठाउँमा अग्रता लिइरहेका छन् भने अरू विभिन्न पार्टीले 4 वटा ठाउँमा अग्रता लिएका छन्। यसैबीच नेकपा एमाले स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका घनश्याम सुवेदी विजय हुनुभएको छ। प्रमुखमा भने उपप्रमुखमा एमालेकै देवी थापा, स्याङ्जाको हरिनाश गाउँपालिकामा एमालेका खिमनारायण मानन्दर प्रमुखमा र उपप्रमुखमा एमालेकै धनमाया पराजुली, सल्यानको ढोरचौर गाउँपालिकामा एमालेका चित्रबहादुर चलाउने र उपप्रमुखमा एमालेकै पुष्पा बोहरा, ललितपुरको महाङकाल गाउँपालिकामा एमालेका रामचन्द्र दाहाल र उपाध्यक्षमा एमालेकै कमला तामाङ, कास्कीको मादी गाउँपालिकामा एमालेका प्रमुखमा एमालेका वेदबहादुर गुरूङ र उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य पौडेल, त्यसै गरी डोल्पाको ठूलोभेरी नगरपालिकामा गणेश बहादुर शाही र उपप्रमुखमा राप्रपाका योगेन्द्र बहादुर शाही विजयी हुनुभएको छ। त्यसै गरी रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एमालेका कैसाङ नर्पु तामाङ र उपप्रमुखमा एमालेकै कार ग्याल्मो श्रेष्ठ विजयी हुनुभएको छ भने जाजरकोटको शिवालय गाउँपालिकामा एमालेका नरेन्द्र शाही र गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कुमारी थापा विजयी हुनुभएको छ। यसअघि डोल्पाको शेख फोक्सुन्डो र काइके, मनाङको चामे र नेसान, त्यसै गरी मुस्ताङको घर पजोङ र स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका उम्मेद्वार विजयी भएका थिए।
यस्तै गोर्खाको चुन्नुब्री गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरूङ, उपप्रमुखमा माओवादी केन्द्रकी कुमारी गुरूङ, जुम्लाको सिन्जा गाउँपालिकामा कांग्रेसका देवल सिंह रावल र उपप्रमुखमा एमालेकी जनकन्या खत्री, दैलेखको डुंगेश्वर गाउँपालिकामा कांग्रेसका नरेन्द्र बहादुर मल्ल, उपप्रमुखमा कांग्रेसकै सीता ग्यावाली, नवलपरासीको बुङदीकाली गाउँपालिकामा कांग्रेसका दुर्गा बहादुर राणा र उपप्रमुखमा कांग्रेसकै माया देवी श्रेष्ठ, मुस्ताङको थसाङ गाउँपालिकामा कांग्रेसका बुद्धि प्रसाद शेरचन र उपप्रमुखमा कांग्रेसकै बालकुमारी शेरचन, मुस्ताङको बारागाउँ मुक्ति क्षेत्र गाउँपालिकामा कांग्रेसका फेनचोक छेप्तेन गुरूङ विजयी हुनुभएको छ। यस्तै जाजरकोटको कोसे गाउँपालिकामा कांग्रेसका हरिचन्द्र बस्नेत र उपप्रमुखमा कांग्रेसकी रामछाया शाही विजयी हुनुभएको छ। यस्तै जुम्लाको पातरासी गाउँपालिकामा कांग्रेसका लक्ष्मण बोहरा र उपप्रमुखमा कांग्रेसकी पन्नकली महतरा, सिन्धुलीको गोलन्जोर गाउँपालिकामा कांग्रेसका पुष्प बहादुर कार्की र उपप्रमुखमा कांग्रेसकै गंगादेवी श्रेष्ठ विजयी हुनुभएको छ। यसअघि मनाङको नारफू, मुस्ताङको लोमाङथाङ, बागलुङको तमानखोला मनाङको नोसाङमा कांग्रेस उम्मेद्वार विजयी भएका थिए।
यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट रूकुमको मुसिकोटको मेयरमा उम्मेद्वार रहेका देवीलाल गौतम विजयी हुनुभएको छ। केही बेर अघि मत परिणाम सार्वजनिक भएको हो र गौतमले 4174 मत ल्याएर विजय हुनुभएको छ भने माओवादी केन्द्रकै प्रेम कुमारी सुनार 4511 मत सहित उपमेयरमा विजय हुनुभएको छ। यस्तै ललितपुरको कोन्जोसिम गाउँपालिकामा माओवादी केन्द्रका गोपीलाल स्याङतान प्रमुख र उपप्रमुखमा माओवादीकै निङमा लामा विजय हुनुभएको छ। त्यस्तै सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रका पानीराज बमजन र उपाध्यक्षमा माओवादी केन्द्रकै संगीता माझी विजय हुनुभएको छ। यो मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्। त्यस्तै रूकुमको सानोभेरी गाउँपालिकाको अध्यक्षमा नरबहादुर पुन र उपाध्यक्षमा एमालेकी इन्दिरा ओली, सल्यानको दारमा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका रूपमा निमबहादुर केसी र उपाध्यक्षमा माओवादी केन्द्रकै टीका शर्मा ओली, त्यसै गरी जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा रजबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रकै हिमाली रोकाया विजयी हुनुभएको छ।
सल्यानको ढोरचौर गाउँपालिका वडा नम्बर 4 उम्मेद्वारको छिनोफानो गोला प्रथाबाट लगाइएको छ। ढोरचौर 4 वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार दिनेश बीएम र एमालेका देवेन्द्र रोक्काले बराबरी मत ल्याएपछि दोहोऱ्याएर मतगणना गरिएको थियो। दुई पटक गन्दा पनि समान 321 मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुङ्गो लगाइएको हो। गोला प्रथाबाट कांग्रेसका उम्मेद्वार दिनेश बीएम विजयी हुनुभएको छ।
यस्तै दैलेखमा राति नारा जुलुस गर्न नपाइने भएको छ। गए राति विजय जुलुस निकाल्ने क्रममा कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप भएपछि स्थानीय प्रशासनले राति नारा जुलुस गर्न नपाउने गरी रोक लगाएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखले बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म नारा जुलुस गर्न नपाउने गरी सूचना टाँसेको छ। यस्तै भक्तपुरको सूर्य विनायक नगरपालिकामा विवाद भएपछि मत परिणामको घोषणा रोकिएको छ। परिणाम सार्वजनिक गर्ने तयारी गर्दा 200 मतको हिसाब नमिलेपछि विवाद भएका कारण परिणाम घोषणा रोकिएको हो। एमाले आफ्नो 200 मत हराइएको जिकिर गर्दै नगर प्रमुख र उपप्रमुखमा पुनः मतगणना गर्नुपर्ने माग गरेपछि घोषणा गरिएको हो। विवाद मिलाउन अहिले त्यहाँ सर्वदलीय र स्थानीय प्रशासनको संयुक्त बैठक बसिरहेको छ। यसैबीच 4 महानगरपालिकामा मतगणना चलिरहेको छ। पछिल्लो परिणाम अनुसार काठमाडौँ को मेयरमा नेकपा एमालेका उम्मेद्वारले भर्खरै अग्रता लिनुभएको छ। केही बेर अघि नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएको खबर थियो। यस सम्बन्धी पछिल्लो अपडेट हामी केही बेरमा प्रस्तुत गर्नेछौ। ललितपुर महानगरपालिकाको मेयरमा एमाले अग्रता लिइरहेकै छ। 5 वडाको मतगणना चलिरहँदा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले 4926 मत पाउनु भएको छ। यस्तै कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले 4744 मत पाउनु भएको छ। यस्तै माओवादी केन्द्रका उम्मेद्वार दिनेश महर्जनले 809 मत पाउनु भएको छ भने उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार गीता सत्यालले अग्रता लिनुभएको छ।
चितवनको भरतपुर महानगरपालिकामा फेरि एमाले अग्रता लिएको छ। एमालेका मेयर उम्मेद्वार देवी गेवालीले 1362 मत प्राप्त गर्नुभएको छ। माओवादी केन्द्रकी रेणु दाहालले 983 मत प्राप्त गर्नुभएको छ। भरतपुरमा कांग्रेस र माओवादीले मेयर पदका लागि तालमेल गरेका छन्। यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले 1187 मत पाउनु भएको छ भने एमालेकी दिव्या शर्मा आचार्यले 1107 मत पाउनु भएको छ। यसैबीच पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले नै अग्रता कायम राखेको छ। राप्रपासँग तालमेल गरेको एमालेका मेयर उम्मेद्वार मानबहादुर जीसीले 2956 मत ल्याउनु भएको छ। माओवादीसँग तालमेल गरेका कांग्रेसका रामजी कुँवरले 2427 मत ल्याउनु भएको छ। त्यस्तै उपमेयरमा एमालेका मञ्जुदेवी गुरूङले 2855 मत ल्याउनु भएको छ भने कांग्रेसका सरस्वती गुरूङले 2363 मत हासिल गर्नुभएको छ।
स्थानीय तहको चुनावको मतगणना एकदमै ढिलो भएपछि मतगणना स्थलमा थप टोली परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ। तर मतगणनाको पछिल्लो अवस्था हेर्दा पनि धेरै छिटो मतगणना हुन सकिरहेको छैन। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ठाउँ र आवश्यकता हेरी टोली थप्ने र एकैपटक 2-3 ठाउँमा मतगणना गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिनुभयो। त्यसअनुसार काठमाडौँ र ललितपुरमा 1-1 ठाउँ थप गरिए पनि अरू ठाउँमा थप गरेर मतगणना गर्न नसकिएको र विभिन्न समस्याहरू देखिएको निर्वाचन अधिकृतहरूले जनाएका छन्। आयोगले कर्मचारी अपोग वा अन्य समस्या भएमा त्यसको समाधान गर्ने पनि जनाएको छ। मतगणना ढिलो भएपछि काठमाडौँमा दुई ठाउँमा मतगणना शुरू गरिएको छ। स्थानीय तहको चुनावको पहिलो चरणमा गत वैशाख 31 विभिन्न तीनवटा प्रदेशका 281 तहमा भएको चुनावको मत परिणाम आउन निकै ढिलो भएको छ र यस्तै गतिमा मत परिणाम मतगणना भइरहे पूरा परिणाम आउनका लागि महिनौ पर्खिनुपर्ने अवस्था देखिएको छ। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। मत परिणामको पछिल्लो अवस्था लगायत खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आएको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय चुनावमा ठूला तीन दल बीच कड़ा प्रतिस्पर्धा, 40 स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले 14, कांग्रेस 13 र माओवादी केन्द्र 11 ठाउँमा विजयी, मतगणना छिटो गर्न भन्दै केही ठाउँमा मतगन्ने ठाउँ थपियो तर यही गतिमा मतगणना भइरहे परिणामका लागि महिनौ कुर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। चारवटा महानगरपालिकामा मतगणना चलिरहेको छ। पछिल्लो परिणाम अनुसार काठमाडौँको मेयरमा नेकपा एमाले अग्रता लिएको छ। यसबारे थप जानकारी दिन साथी अर्जुन पोखरेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अर्जुनजी, पछिल्लो त्यहाँको अपडेट के छ?
हामी यहाँ लाइभमा जोडिरहँदा भर्खरै मात्र यहाँ माइकिङबाट हामीलाई जानकारी गराइँदैछ र भर्खरै मात्र जानकारी गराएकोले समग्रमा टोटल गर्न सकेका छैनौँ हामीले र यसलाई वाडा वाइज लिनुपर्छ र काठमाडौँ महानगरपालिकाका वार्ड नम्बर 1, 2 र 32 वडाका 32 वडाको मतदान मतगणना भइरहेको छ। वार्ड नम्बर 1 1430 मतगणना हुँदा नेपाली कङ्ग्रेसले 359, नेकपा एमाले 458, साझा पार्टीले 202, त्यसै गरी विवेकशीलले 154 र माओवादीले 19 मत प्राप्त गरेका छन्। यसमा चाहिँ निकै धेरै बदर भएको छ। 1430 मत गणना भएकोमा 232 मत बदर भएको छ वार्ड नम्बर 1। त्यसै गरी काठमाडौँ महानगरपालिकाको वार्ड नम्बर 32 550 मत गनिएकोमा 57 मत बदर भएको छ र यसको परिणाम यस्तो छ, 550 मत गन्दाखेरि कङ्ग्रेसले 199 मत पाएको छ, एमाले 148 मत पाएको छ, साझा पार्टीले 25 मत पाएको छ, विवेकशीलले 77 मत पाएको छ र माओवादीले 35 मत पाएको छ, नयाँ शक्तिले 1 मत पाएको छ। वार्ड नम्बर 32 550 मत गन्दाखेरि नेपाली कङ्ग्रेसले लिड गरेको छ 199, दोस्रोमा चाहिँ 148 लिएर एमाले पछाडि छ। त्यसै गरी वार्ड नम्बर 2 जम्मा 120 मत गणना गरिएको छ, जसमा काङ्ग्रेस र एमालेको समान 19-19 र क्यामेराको 4 भनेर हामीलाई जानकारी दिएको छ भने माओवादीको 24 मत आएको छ। वार्ड नम्बर 2 सबैभन्दा धेरै माओवादीको 24 आएको छ भने कङ्ग्रेस र एमालेको 19-19 आएको छ, साझा पार्टीको 4 आएको छ र यसमा बदर संख्या चाहिँ बताइएको छैन। र यसरी काठमाडौँ महानगरपालिकाका तीनवटा वडाको मतगणना भइरहेको छ।
अर्जुनजी, यो मतगणना एकदमै ढिलो भइरहेको भन्ने जुन आइरहेको छ, थप यो आज एउटा पनि थपिएको छ, थप वडा नम्बर दुईको गर्न थालिएको छ, अझै केही थप्ने भन्ने कुरा त्यस्तो केही छ?
हो, निकै आलोचना भइरहेको छ यो बारेमा, अलि यसका अन्य ठाउँको नतिजा आइरहँदा सबैभन्दा ठुलो महानगरपालिका देशकै सबैभन्दा केन्द्रमा रहेको सबैले चासो दिएको महानगरपालिकामा निकै ढिला हुँदा आलोचना पनि भइरहेको छ र यही आलोचनाका बिचमा आज बिहान थप एउटा मत गर्ने ठाउँ थपिएको थियो र अघि केही राजनीतिक दलका प्रतिनिधिहरूसँग कुराकानी गर्दा भोलि आठवटासम्म पुर्याउने जसरी हुन्छ जनशक्ति व्यवस्थापन गरेर र ठाउँ पनि जुन निर्देशिका मतगणना निर्देशिकामा भएको एउटै भवनमा गर्नुपर्ने भन्ने जुन ठाउँ छ एउटा निकाय त्यसैलाई म्यानेज गरेर सभागृहमा भएका अन्य सामग्रीहरू पन्थाएर कार्यालयका सामग्रीहरू एक दुई दिनलाई अन्यत्र सारेर भए पनि भोलि कम्तीमा आठ ठाउँमा मतगणना गर्नुपर्छ। यसरी न त निकै नराम्रो सन्देश जान्छ र नागरिकहरू आक्रोशित हुँदै जान्छन् र हामी आफैलाई पनि गाह्रो हुन्छ भनेर राजनीतिक दलहरूले त्यो खालको मोटामोटी सहमति गरेका छन् र भोलि कम्तीमा पाँचदेखि आठ स्थानमा मतगणना गर्ने तयारी भइरहेको छ भनेर राप्रपाका नेता राजाराम श्रेष्ठले पनि अघि हामीलाई जानकारी गराउनु भएको
छ। हस्त, धन्यवाद अर्जुनजी। उहाँ हुनुहुन्थ्यो साथी अर्जुन पोखरेल, राष्ट्रिय सभा गृहबाट काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको अवस्थाबारे हामीलाई जानकारी दिँदै।
जस अनुसार चाहिँ नेपाली काँग्रेसका उम्मेद्वार राजुराज जोशीले 577 मत प्राप्त गर्नुभएको छ अहिलेसम्म भने विद्यासुन्दर साक्य नेकपा एमालेका उम्मेद्वार हुनुहुन्छ मेयरमा, उहाँले 625 मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका उम्मेद्वार किशोर थापाले 231 मत प्राप्त गर्नुभएको छ र यो अवस्थामा एमालेका उम्मेद्वार विद्यासुन्दर साक्य केही अगाडि देखिनु भएको छ काठमाडौँ महानगरपालिकाको मेयरमा। बीस वर्षपछि भएको स्थानीय तहको चुनावको मतगणना चलिरहेको छ। प्रदेश नम्बर 3, 4 र 6 का 283 वटा स्थानीय तहमा भएको चुनावबाट केही ठाउँमा भने प्रतिनिधिको टुङ्गो लागिसकेको पनि छ। जनप्रतिनिधि चुनिसकेका ठाउँमा विजय उत्सव भइरहेको छ भने बाँकी ठाउँमा चाहिँ मतगणना कहिले सकिएला भन्ने उत्सुकता बढ़िरहेको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
मतगणना एकदमै ढिलो हुँदा धेरै ठाउँमा पट्यार लाग्दो गरी अपडेट आइरहे पनि केही ठाउँमा विजेता घोषणा हुने क्रम शुरू भइसकेको छ। खास गरी उडा तहमा र कम मतदाता भएका गाउँपालिकामा चुनाव जित्नेहरू टुङ्गो लाग्न थालेको हो। मतदान अधिकृतबाट विजेता भएको आधिकारिक जानकारी पाउनुभन्दा अघिदेखि नै चुनाव जित्ने टोलीले खुशी बाँड्न थालिसकेको हुन्छ। चुनावको नतिजा घोषणा भएका ठाउँमा उम्मेद्वारलाई पनि धेरै दिनको धपेडीबाट आराम मिलेको छ। चुनावमा पराजित भएकाहरू हारको कारण खुट्याउन लागेका छन्। उनीहरूलाई हारको पीड़ाबाट तंग्रिन केही समय लाग्ने देखिन्छ। चुनावमा आफूले भोट हालेका उम्मेद्वारले जिते पनि वा नजिते पनि स्थानीय बासिन्दा आफ्नो प्रतिनिधि चुन्न पाएकोमा खुशी देखिन्छन्। विजेताहरू सबैलाई समेटेर आफ्नो क्षेत्रको विकासमा लाग्ने योजना बनाउन थालेका छन्। कर्मचारीका भरमा वर्षौं काम चलाउनु परेको पीड़ा अब भुलेर आफ्नो क्षेत्र बनाउन लाग्ने उनीहरूको तयारी छ। ललितपुर महानगरपालिकाको वडा नम्बर 4 जावलाखेलको वडा अध्यक्षमा विजयी नारायण केसी।
एउटा पानीको सिपाली जानकारी धेरै गाह्रो थियो, मैले त्यहाँको दाजुभाइहरूलाई म सुरुमा पानीको तपाईँहरूलाई एउटा पूरा गर्ने व्यवस्था गर्छु भने दोस्रो मैले यहाँ कुन कुन ठाउँमा ढल छैन त्यो ढलको काम पूरा गर्छु, अनिखेरि कुन कुन ठाउँमा बाटो छैन पिच छैन पिचको कुराहरू अगाडि बढाएर यो टिन्ट कुराहरूलाई म हरियाली बनाउने छु।
चुनावको मतगणना चल्दै गर्दा धेरै जसोलाई अब कसले जित्ने हो भन्ने उत्सुकता भए पनि उनीहरू जसले जिते पनि आफ्नै गाउँठाउँकाले त जित्ने हो नि भन्ने एक खालको ढुक्क भएका देखिन्छन्। जनप्रतिनिधिको छनौटसँगै अब सबैको होस्टे हैसीमा गाउँठाउँको मुहार फेर्न सजिलो हुने र विकास निर्माणमा सबैको सहभागिता हुने विश्वास गर्नेहरू धेरै छन्। काठमाडौँमा बस्दै आएका बर्दियाका सूर्य प्रसाद नेउपाने।
गाउँटल भएपछि आफ्नो छरछिमेक भयो त्यसरी उनीहरूसँग सपोर्ट हुन्छ र भोलि यदि गरेन भने उनीहरूलाई हामी सम्हाल्न पनि सक्यो होइन र त्यो पनि र जनता अहिले सजग पनि भइसकेको छ यस हिसाबले स्थानीय लेभलको नेताहरूले हाम्रो आफ्नो सपोर्ट भयो नि त।
अति नै सुस्त मतगणनाले काठमाडौँ लगायत महानगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाउन कति दिन पर्खिनु पर्ने हो त्यो भन्न सकिने अवस्था छैन। तर बीचबीचमा सकिने महानगरपालिका र नगरपालिकाका ओडा र गाउँपालिकाहरूको गणनाले कहाँ कसले जित्यो भन्ने जोडघटाउ गर्ने काम अझै धेरै दिन गर्नुपर्ने देखिएको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-01-00019।
बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाऊ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। शेयर बजार परिसूचक नेप्से आज झण्डै 10 अंकले घटेको छ। चुनावपछि कारोबार भएको पहिलो दिन हिजो 0.65 अंकले बढ़ेको नेप्से आज 9.99 अंकले घटेर 1649.24 बिन्दुमा झरेको हो। आज उत्पादन समूह बाहेक सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा धेरै बीमा समूहको परिसूचक 46 अंकले घटेको छ। आज 50,49,00,000 भन्दा धेरैको शेयर कारोबार भएकोमा सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको 1,91,00,000 भन्दा बढ़ीको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
ओखलढुङ्गामा निर्माण शुरू भएको 16 वर्षपछि स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ। चम्पादेवी गाउँपालिका अन्तर्गत रानीवनमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन 2057 सालमा निर्माण शुरू भएको थियो। द्वन्द तथा म्याद थपका विषयमा सहमति हुन नसक्दा स्वास्थ्य केन्द्रको भवन निर्माणमा ढिलाइ भएको हो। 23 कोठा भएको दुईवटा भवन र एउटा शौचालयको निर्माण सकिएपछि सेवा प्रवाहमा सहजता भएको छ।
बैतडीमा जनता आवास कार्यक्रम अन्तर्गत छनौट भएका प्रक्रिया स्थगित भएको सहभागी छनौट प्रक्रिया स्थगित भएको छ। दलित समुदायका नागरिकका लागि 500 घर निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा लक्षित समुदायको भन्दा अरूको धेरै निवेदन परेको जनगुनासो आएकाले तत्कालका लागि स्थगन गरिएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो।
मोरङको उत्तरी गाउँ रमिते खोलाका 52 परिवारलाई सोलर वितरण गरिएको छ। संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसद राज्य लक्ष्मी गोल्छाको सहयोग 52 घरलाई 6,06,000 मूल्यको सोलर वितरण गरिएको जिल्ला समन्वय समिति मोरङका योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
दीपक कठेत फेसबुकमा लेख्नुहुन्छ, 21 शताब्दीको ढुङ्गे युगमा हाम्रो देश नेपालमा एउटा महानगरपालिकाको भोट गर्न 227 दिन झण्डै एक वर्ष लाग्ने अवस्था देखिनुलाई के भन्ने।
फेसबुकमै वीरेन्द्र ठकुरीले लेख्नु भएको छ, मतगणना इतिहासकै ढिलो गतिमा भइरहेको छ। भोटिङ मेसिन प्रयोग गरेको भए राम्रो हुन्थ्यो, हामीले किन प्रविधिको प्रयोग नगर्ने।
पुष्प खनालले फेसबुकमै लेख्नु भएको छ, कछुवाको गतिमा भइरहेको मतगणनालाई अझै पनि व्यवस्थित र छिटो गर्न सकिन्छ।
फेसबुकमै बसन्त पौडेल लेख्नुहुन्छ, मतगणना निकै ढिलो भएको र धेरै मत बदर भएको देख्दा निर्वाचन आयोगले अबको चुनावमा नागरिकलाई कसरी मतदान गर्ने भनेर सिकाउन र मतगणना कसरी छिटो गर्न सकिन्छ भन्नेतिर ध्यान दिनुपर्ने देखिन्छ।
अनि सुमन पौडेलले लेख्नु भएको छ, स्थानीय चुनावको मतपरिणाम आउन ढिलो हुनुले हामी राजनीतिक मात्र नभएर प्राविधिक र व्यवस्थापनमा पनि निकै कमजोर रहेछौं भन्ने कुरा पुष्टि भएको छ। हरेक क्षेत्रमा यही पाराले भएन।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशका खबर। विश्वका हरेक 10 जना किशोर किशोरीमा 1 जनाले दुर्घटनामा ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2015 10 लाख भन्दा बढ़ी किशोर किशोरीको ज्यान गएकामा हरेक 10मा 1 जनाको सवारी दुर्घटनामा ज्यान गएको पाइएको हो। यस्तै यही उमेर समूहका किशोर किशोरी मध्ये धेरैले छातीको संक्रमण तथा आत्महत्याका कारण पनि ज्यान गुमाउने गरेका छन्। संगठनका अनुसार हरेक दिन 3000 किशोर किशोरीले ज्यान गुमाउने गर्छन्। तीमध्ये कम आय स्रोत भएका देशका किशोर किशोरी धेरै छन्।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको क्षेपास्त्र परीक्षणको भर्त्सना गरेको छ। उत्तर कोरियाले गएको आइतबार शक्तिशाली क्षेपास्त्र परीक्षण गरेको भन्दै राष्ट्रसंघीय सुरक्षा परिषदले उसमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिएको हो। सुरक्षा परिषदका सदस्य राष्ट्रले उत्तर कोरियालाई थप क्षेपास्त्र परीक्षणबाट रोक्न माग गरेका छन्। राष्ट्रसंघ लगायत पश्चिमा देशले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर असन्तुष्टि जनाउँदै आएका छन्। तर उत्तर कोरियाले भने आणविक परीक्षणलाई नरोक्ने बताउँदै एकपछि अर्को क्षेपास्त्र परीक्षण गर्दै आएको छ।
मेक्सिकोमा 1 पत्रकारलाई कार्यस्थलमै गोलीहानी हत्या गरिएको छ। लागू औषध कारोबार तथा व्यापारबारे रिपोर्टिङ गर्दै आएका पत्रकार जेभियर भाल्डेजलाई नचिनेका मान्छेको समूहले गोलीहानी हत्या गरेको हो। उहाँले काम गर्ने मेक्सिकन न्यूज वीकली पत्रिकाको कार्यालयमै हत्या भएको मेक्सिकोका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले मेक्सिकोमा हुँदै आएको लागू औषधको व्यापार तथा सामूहिक अपराधका विषयमा 3 दशकदेखि समाचार लेख्दै आउनु भएको थियो। 50 वर्षीय भाल्डेजलाई सन् 2011 अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता पुरस्कारबाट पनि सम्मान गरिएको थियो। पत्रकारका लागि मेक्सिको असुरक्षित रहेको छ। सन् 1992 यता त्यहाँ 40 जना पत्रकारको हत्या भएको छ।
नेपाल दर्पणमा अब एउटा खेल खबर। आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग खेलिरहेको राइजिङ पुणे सुपर जायन्ट्सले खराब शुरूआत गरेको छ। मुम्बईको वाङखडे रंगशालामा पहिले ब्याटिङ गरिरहेको पुणेले 1 ओभर 5 बल अर्थात 11 बलको खेल सकिँदा 9 रन जोड्न 2 विकेट गुमाएको छ। भर्खरै कप्तान स्टेभेन स्मिथ 0 रनमा आउट भएका छन् भने अजिंक्य रहाणे 6 रन बनाएर खेलिरहेका छन्। आजको विजेताले यो प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टीमले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। आज पराजित हुने टीमले अर्को क्वालिफायरमा जितेर आउने कोलकाता नाइट राइडर्स र हैदराबाद मध्ये एक टीमसँग खेल्नेछ। मुम्बई अङ्क तालिकाको शीर्ष स्थानमा र पुणे दोस्रो स्थानमा रहँदै क्वालिफायरका लागि छनौट भएका हुन्। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 355-66 एसएमएस गर्न सकिनेछ। नेपाल दर्पणबाट विदा माग्नु अघि स्थानीय तहको चुनावको पछिल्लो विवरणको अपडेट एकपटक। अहिलेसम्म हेर्दाखेरि 3 ठूला दल नेपाली कांग्रेस, नेकपा, एमाले र माओवादी केन्द्रबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म 40 स्थान घोषणा भएकोमा एमाले 14, कांग्रेसले 13 र माओवादी केन्द्रले 10 स्थानमा जित हात पारेका छन् भने दुईजना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। मतपरिणामको पछिल्लो विवरण हामी उज्यालो रेडियोमा पनि केही बेरपछि प्रस्तुत गर्नेछौ। त्यसै गरी उज्यालोअनलाइन.com हरेक खबरहरू तपाईँले हेर्न सक्नुहुनेछ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय भने सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावमा ठूला 3 दलबीच प्रतिस्पर्धा। अहिलेसम्म 40 स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले 14, कांग्रेस 13 र माओवादी केन्द्र 11 ठाउँमा विजयी।
मतगणना छिटो गर्न भन्दै केही ठाउँमा मतगन्ने स्थान थपियो तर यही गतिमा मतगणना भइरहे परिणामका लागि अझै महिनौ कुर्नुपर्ने।
मतगणना तोकिएका ठाउँमा विजय जुलुस र हर्षोल्लास शुरू, विजयी उम्मेद्वार योजना बनाउँदै पराजित हार्नुको कारण खोज्दै।
सन् 2015 10 लाख भन्दा बढी किशोर किशोरीको दुर्घटनामा ज्यान गयो, विश्वका 10% किशोर किशोरीको दुर्घटनामा ज्यान जाने गरेको एक अध्ययनको निष्कर्ष।
र आईपीएल क्रिकेटको पहिलो प्ले अफमा मुम्बई र पुणे खेल्दै टस हारेको पुणेले अहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।